इस वक्त जो भी दुआ मांगेंगे परवरदिगार कबूल करेगा। तो खुदा बंदा मोहम्मद वाले मोहम्मद का वास्ता, इन नमाजियों की नमाज और इनके रोजों का वास्ता, परवरदिगारा हमारे तमाम बीमारों को, खुसूसन जमील हैदर साहब को शिफाए कामिला सेहत आजिला के साथ अता फरमा। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أبي القاسم محمد وعلى الطيبين الطاهرين سيما على الإمام المنتظر والحجة الثاني عشر. اللهم عجل له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. اے ایمان لانے والوں، تم پر روزے اسی طرح سے فرض کیے گئے جس طرح تم سے پہلے کی امتوں پر، لعلكم تتقون، تاکہ تم متقی بنو. ہماری پہلی تقریب جو تھرسڈے نائٹ یعنی یسٹرڈے کی کو تھی، اس میں روزے کے کچھ بینیفٹس اور کچھ لاجک، کہ پرپس کیا ہے روزے کا، کیوں اللہ صبح سے شام تک ہمیں بھوکا رکھنا چاہتا. اور آپ حضرات کو معلوم ہے کہ پڑھنے والے ہر اوریٹر کی یہ ریسپانسبلٹی اور ڈیوٹی اسلام نے قرار دی، چاہے وہ کوئی بہت بڑا عالم ہو یا مجھ جیسا چھوٹا سا طالب علم. یہ ماہ رمضان کی شروع کی تقاریب، ہر سال یہ بات یاد دلاتا رہے کہ روزہ ایک قسم کی روٹین سے عبادت نہیں، اس کا ایک خاص مقصد ہے جو ہر رمضان کے آخر میں ہم کو حاصل ہونا چاہیے. اور دو باتیں روزے کے حوالے سے آج میں بہت مختصر شروع میں کہوں گا. پہلی بات تو یہ ہے کہ اسلام کی جتنی مشہور عبادتیں، ان میں روزہ از دا اونلی ون جس کے ڈیٹیلڈ مسئلے بھی قرآن کریم ہی کے اندر آئے. ورنہ قرآن کا ایک عام طریقہ یہ کہ وہ کسی عبادت کی اہمیت بتاتا ہے یا یہ بیان کرتا ہے کہ یہ عبادت تم پہ فرض کی گئی، طریقہ کیا ہے، کس طرح سے یہ عبادت کرے، اس کے مسائل کیا ہیں. یہ پھر پیغمبر اور ائمہ طاہرین کی ذمہ داری قرار دیا گیا. ہمارے یہاں بہت مشہور ہے کہ قرآن کے اندر 700 جگہوں پہ نماز کا تذکرہ، مگر قرآن میں، خود قرآن میں نماز کے کتنے مسئلے، اور مراجع کرام اور مستحقین پر جو اعتراضات کیے جاتے ان میں آج کل جو ٹاپ آف دا لسٹ چاند کا مسئلہ. لیکن اس سے پہلے تک اعتراض یہ ہوتا تھا کہ قرآن میں جس زکات کی اتنی اہمیت بتائی گئی، ہمارے مستحقین نے زکات معافی کر دی، خمس کا تذکرہ بہت زیادہ کرتے ہیں، زکات کا ذکر بالکل نہیں کرتے. اور پھر خود بھی آدمی یہ اپنی جانب سے ججمنٹ پاس کر دیتا کہ اس کا ریزن یہ ہے کہ جو کہ زکات مستحق کو نہیں ملے گی وہ ذکر ہی نہیں کرتا، خمس کیونکہ جائے گا مستحق کے پاس، اس لیے اس کو بار بار بتایا جاتا. سترہ رمضان، جنگ بدر کی فتح، جب پہلی مرتبہ اسلام میں لفظ خمس آیا، ابھی تو میرے ذہن میں یہی کہ اس تاریخ کو میں اس مسئلے کو ذرا اور ڈیٹیل کے ساتھ بیان کروں گا کہ کیا واقعہ خمس کی اتنی اہمیت جو ممبروں پہ آتی، اور پبلک کے کہنے کے مطابق زکات نہیں بیان کی جاتی، تو اس کا یہی ریزن ہے وہ آج مناسب نہیں ہے جو خمس کی سالگرہ 17th of Ramadan. لیکن اب جو یہ بات جب کہی جاتی ہے زکات زکات، تو کہتے صاف تو آئے تھے ہر جگہ نماز کے ساتھ زکات، مگر زکات کے مسئلے کو ہم نہیں کتنے حج، حج کرنے والے سے پوچھے گا کہ حج میں کتنے سارے مسئلے قرآن کے اندر دو یا تین مسئلوں کو بیان ہے اور بس. لیکن روزہ وہ واحد عبادت ہے جس کا بیان پورے فروع دین میں سب سے زیادہ ڈیٹیل کے ساتھ یہ قرآن ہے اور ایک ہی جگہ پر, یعنی کہ اسٹینڈرڈ کہیں کوئی سورہ بقرہ کی آئے, جس سے خود یہ پتا چل رہا ہے کہ روزہ رکھنا کافی نہیں بلکہ روزے کو اس طریقے سے رکھنا ہے کہ اسلام چاہتا, کیونکہ یہ خاص ٹریننگ اور ایکسرسائز. اور اسی وجہ سے شروع کی چند تقاریر میں تقریر, یعنی جسے آپ اسپیچ کہتے ہیں, اس سے پہلے دو تین چھوٹے چھوٹے مسئلے بیان کیا کرو. لیکن اس کے ساتھ ایک بات اور یاد رکھی کہ بے شک قرآن نے ہر جگہ نماز کا میچ زکات کے ساتھ ملایا, لیکن روزے کے ساتھ بھی نماز کی اہمیت بہت زیادہ. وَاسْتَعِينُوا بِالصَّبْرِ وَالصَّلَاةِ, جب قرآن نے یہ بتایا کہ اللہ سے دعا کس طرح کی جاتی تو وہاں پہ زکات کا ذکر نہیں ہے, وہاں پہ ذکر ہے روزے اور نماز کے ذریعے اللہ سے مدد مانگو. تو یہ چند دنوں کے بعد پھر نماز ہمارا موضوع بنے گا. اب آپ ہی مختصر, کیونکہ رمضان میں اتنی لمبی لمبی تقریروں کی گنجائش نہیں ہوتی, تو بہت ہی شوق, کم سے کم رمضان ختم ہوتے ہوتے کہ چار رکعت نماز مومن کی جو ہے وہ درست ہو جائے, تو یہی رمضان کا ایک بہت بڑا اچیومنٹ ہے جو اس نے حاصل کیا. لیکن کیونکہ روزہ بھی فوری طور پہ مسئلہ ہے, نماز کے مسئلے تو پورا سال چلتے ہیں. اس کے بعد میں چند مسئلوں کے بیان کے بعد پھر جو میرے ذہن کل رات کی مجلس میں کچھ انکمپلیٹ باتیں اسے آج بیان کر کے اپنا میں پورے مہینے کا ٹاپک بھی آپ کے سامنے پیش کرنا کہ کیا میرا سبجیکٹ ہوگا. اور بہت ہی مختصر ایک بات یہ کہ جو لوگ روزہ رکھ رہے ہیں وہ تو رکھ ہی رہے, روزہ نہ رکھنے والوں کے لیے ایک مسئلہ. اور یہاں پہ میں جنرل ایک بات تکلیف کے بارے میں سمجھا رہا ہوں, وہ یہ ہے کہ تکلیف کا مطلب تو یہی ہوتا ہے کہ جو آپ کا مرجے ہر مسئلے میں فقط اسی کی بات کو آپ مانیں. تکلیف دو کشتیوں میں پیر رکھنے کا نام نہیں ہے کہ آپ آدھی بات ایک کی مانیں آدھی بات دوسرے کی مانیں, تو بہت لمبی بات ہو جائے گی, اس کو میں اور شارٹ کر رہا ہوں. تو تکلیف کا مطلب یہ کہ جو آپ کے مرجے کا فتوا ہے اسے آپ قبول کریں اور اس کے مطابق آپ عمل کریں. لیکن اگر کسی دوسرے مرجے کا فتوا آپ کے مرجے سے زیادہ سخت ہے, یہ شریعت میں, میں نے سلینگ لینگویج کا لفظ استعمال کیا, شریعت میں یہ لفظ کہنا کہ فلا مرجے کا مسئلہ سخت ہے فلا کا نرم, یہ طرح کی سلینگ لینگویج غلط ہے. کوئی سخت کوئی نرم مسئلہ نہیں ہوتا ہے, ہر مرجے اپنے حساب سے جو قرآن اور حدیث کو سمجھا ہوتا ہے. لیکن عام لوگوں کی سمجھ میں بات بہت آسانی سے آ جائے اس لیے میں نے یہ لفظ سخت استعمال کیا. ذرا سی پالش لینگویج میں اس کو کہا جائے گا کہ اگر آپ کے مرجے سے کا جو فتوا دوسرے مرجے کا فتوا اس کے مقابلے میں احتیاط کے زیادہ پڑی, تو آپ کو یہ اجازت ہے کہ اپنے مرجے کو چھوڑ کر دوسرے مرجے کی بات مان سکتے ہیں. اب میں ذرا سا بات لمبی کر گیا, شاید ابھی آپ سمجھ بھی نہ پائے ہوں کہ میں نے کیا کہا. اپنے مرجے ہی کو فالو کرنا ہے, دو کشتیوں میں پیر نہیں رکھنا. لیکن اگر دوسرے مرجے کا فتوا احتیاط والا ہے یا زیادہ سخت ہے تو اس میں آپ کو یہ آپشن. ایک بات میں کہنا کیا چاہ رہا ہوں, وہاں تک جب تک نہیں پہنچوں گا آپ کی سمجھ میں یہ باتیں نہیں آئیں. نمبر دو, یہ بات بہت سے لوگوں کے لیے نئی ہوگی اور خالی نہیں ہوگی, ذہن میں کنفیوژن کو بڑھا دینے والی بات ہو اور خالی کنفیوژن ہی نہیں بڑھے گا, اینٹی مرجعیت لوگوں کو ایک نیا ٹول بھی ہاتھ آ جائے گا. سب مجھے پتا, لیکن جو اینٹی مرجعیت ہے وہ تو اینٹی مرجعیت رہیں گے ہی, چاہے ہم کچھ کہیں کہ نہ کہیں. جو بیچارے مراجع کو فالو کر رہے ہیں ان کو تو ایک مسئلہ ان کی معلومات کے لیے پتا چلے, اور وہ یہ کہ مالی واجبات کے اندر, مالی واجبات اس کے اندر ایک چیز کا چانس بہت دیا تھا, اور وہ یہ ہے कि अगर आप अभी किसी मस्जिद के भक्त को फॉलो कर रहे हैं, तकलीफ कर रहे हैं, तो आप उनकी किताब देखेंगे, माली वाजिबात में पहुंच है, जकात है, कफारे हैं, फिदिया है। मैं डिटेल में नहीं जा रहा हूं, मैं मजमे पर खाका भरोसा करने में बात कर रहा हूं कि सब चीजें लोग जानते हैं। माली वाजिबात में ये वैलिड फिक्री मसला है कि ये बिल्कुल मुमकिन है कि जो आज आपके मर्जी का फतवा है उसके हिसाब से आपने जकात दी, उसके हिसाब से आपने खुमस दिया, उसके हिसाब से आपने फितरा दिया। रमजान के हवाले से फितरा सबसे पहले याद आएगा। आपने उसके हिसाब से रोजा न रखने का कफारा या फिदिया दिया। लेकिन अगर बाद में कोई और मर्जी आया और एक नॉर्मल इंसान की जिंदगी में 2 से 3 मराठे का जमाना वो देखता, कभी कभार 6 या 7 मर्जी भी आ सकते हैं। जब बाले हुए उस वक्त कोई और मर्जी था, 10 साल बाद उनका इंतकाल हुआ, दूसरा मर्जी आ गया, दूसरा मर्जी से 2 साल बाद इंतकाल कर गया, तीसरा मर्जी आ गया। तो अब अगर इस वक्त जो आप अमल कर रहे हैं बिल्कुल ठीक अमल कर रहे हैं कि आप जिनकी तकलीफ में वो यही करें, लेकिन इसके चांसेस हैं, ये बिल्कुल एक वैलिड मसला कि बाद में कोई दूसरा मर्जी आया, उनका फतवा अगर अलग हुआ, तो अब यहां पर आप कहेंगे कॉमन सेंस की बात है, उनका फतवा अलग है, जिस दिन से वो आएंगे उस दिन से हम उनके फतवे को मानेंगे। नहीं, इसके भी चांसेस हैं कि उनका नया अलग फतवा भी हुआ, और साथ में वो ये भी कहें कि इससे पहले अगर तुम चाहे किसी और की तकलीफ में थे, इससे हटकर खुम्स की अदाकार की है, तो उसको दोबारा अदा कर। चांसेस हैं। अब एंटी मलेरिया जो चेहरों में मुस्कुराहट आ जाओगे, ओहो ये भी मौलाना ने बहुत अच्छा हमें स्कूल दिया है मलेरिया के खिलाफ बात करने। ये देखिए आज हम मर्जी के मुताबिक अमल कर रहे हैं, फिर भी क्या गारंटी है कि यही मसला सही रहेगा, हो सकता है 10 साल बाद बदल जाए। अब इसकी फिलोसफी वगैरह तो बहुत लंबी, जो लोग सिर्फ टू द पॉइंट बात चाहते हैं कि मौलाना हमें ना किसी मर्जी से इख्तलाफ है ना शरीयत, हमें ये बताइए हमें क्या करना है, मैं खाली उनके लिए तकलीफ कर रहा हूं। और वो ये कि इसलिए माली वाली बात में अगर आप जरा सी एहतियात वॉलंटियरी कर, शरीयत नहीं कहती कि जो आपका मर्जी कह रहा है उससे हटकर, ये चांसेस जहन में रखते हुए कि बाद का मर्जी इसको चेंज ना कर दे, आप उसके मसले को भी शामिल कर लें तो ज्यादा अच्छा है, इसलिए कि आपका इस एहतियात में कोई नुकसान तो नहीं। एक स्टेप बाई हो, मैं एक मिसाल इसकी दे दूं। मुझे याद है 94 खानादान में अकेले जा रही, रात के 11:30 बजे वहां तकरीर शुरू होती थी, 1:30 बजे खत्म होती। और वो तकरीर खत्म करने के बाद जो नौजवान भागे भागे उसको खाने गए, वो मैय वाला उसको खाना नहीं, अपने घरों का उसको खाना। खानादान की जबान में तो उसको खाने का मतलब होता है यहां पे मैयत को उसको दे, और जाके फौरन उसको दोबारा की। क्यों? मरूम आ रहा है, कोई का एक फतवा था कि जब आदमी पे गुसल वाजिब होता, और यही फतवा आज आगर सिस्तानी का भी, जब गुसल वाजिब होता तो 2 हिस्सों में जिस्म को तकसीम करें, पहले सारों बर्तन धोए फिर नीचे का पूरा जिस्म। लेकिन बहुत सारे दूसरे मराले का फतवा ये कि गुसल 2 हिस्सों में नहीं होता, 3 में होता, पहले सारों बर्तन धोएंगे फिर राइट साइड धोएंगे फिर लेफ्ट साइड। अगर आपने सारी बॉडी एक साथ धोई, गुस्ल वाजिब की बात हो रही, तो वो गुस्ल आपका गलत है, बातिल है, इनवैलिड है, आप नजिस। नमाज भी गलत है, रोजा भी गलत। अब ये इमाम खुमैनी का ये फतवा था, आगा खामेनेई का आज भी ये फतवा है, और 94 खानादान के जो मोमिनीन थे उनमें एक नाम आगा रूहानी का था। आगा रूहानी जो हमारे मराजी में देख मजिए, बहुत कम उनको 2 साल मिले, आगा गुलफायनानी के बाद और आगा सिस्तानी से पहले। उनका यह फतवा था जो आगा खुमैनी वाला है कि 2 हिस्सों में गुस्ल नहीं चलता, सारों गर्दन धोएं फिर राइट साइड फिर लेफ्ट साइड। अगर आप सारों गर्दन के बाद सारी बॉडी एक साथ धो ली, तो आगा खुमैनी क्या वैलिड है, आगा सिस्तानी क्या वैलिड, आगा रूहानी क्या इनवैलिड, तो आपका गुस्ल नहीं हुआ, आप नजीफ हैं, आप रोजा नहीं रख सकते। अब आगा रूहानी की तकलीफ को पहले ही साल था रमजान में, इसी तरह मैंने मसाला बताया। 90% नौजवान जो मजमे में बैठे वो आगा खुई के तरीके से गुसल करते चले आ रहे थे, और आगा खुई की मर्जी में किसको चल, आगाज खुई के इनमें किसको शक, आगाज खुई के फकरी होने में किसको शक, मगर अब जिनकी तकलीर अब वाजिब हुई है उनका फतवा देखना पड़े। उन्होंने कहा कि उन्होंने सिर्फ इतना कहा कि हाँ अब तक जो उसूल आपने किए उस मस्जिद के हिसाब से ठीक है तो ठीक, लेकिन क्योंकि हम मेरे फतवे में बदलने इस मौके पर अब इस वक्त रात के 1:30 बजे आपने जिस और अभी जो फजर के वक्त आपको रोजा रखना है तो अगर गुसल किए बगैर रख लिया तो आपका रोजा बदल। वो जो फिर नौजवान वहां से भागे थे घरवाले भी परेशान हो गए थे, ये वो जमाना जब कारागर के बुजुर्ग अक्सर मुझसे नाराज रहे थे कि रोजाना कोई नई चीज लेके आ जाते हैं हमारे नौजवानों को गुमराह कर देते कि देखिए लाइन लगी है घर के गुसल खाने पर। उस वक्त घर में एक ही गुसल खाना होता था, बल्कि जुमा हाउस वगैरह बिल्डिंगों में तो पूरे फ्लोर के ऊपर गुसल खाना होता था। तो अब मैं बात को क्यों इधर उधर फैलाऊं तो खुलासा ये चांस है और ऐसी मिसालें आ गई। अब आइए मैं ये सारी बातें आपका टाइम वेस्ट करने के लिए कह रहा हूं, एक बहुत अहम मसाला बताना। ये तो फिर भी वुजू और गुसल की गलती जो जिस्मानी इबादत है माली इबादत नहीं। जिस्मानी इबादत में तो ये होता कि जिस मर्जी के जमाने में आपने अमल किया वो सही माना जाए, आज से अपना अमल चेंज करें। माली इबादत में होता है कि नहीं आज से नहीं पीछे का भी शायद आपको जो एरियर है वो देना पड़े। अब आइए एक मसाला और मैं इसीलिए इसमें कोई मर्जी का नाम नहीं ले रहा। बीमार आदमी के लिए रोजा माफ है और बीमार की दो कैटेगरी है, एक बीमार के लिए माफ है एक बीमार के लिए हराम। जिसके लिए रोजा माफ है वो अगर रोजा रख ले रहमत उठा के तो उसका रोजा सही मान लिया जाएगा, तुम पर वाजिब नहीं, तुम एग्जेम्प्टेड रख लिया तो ठीक। लेकिन वो बीमार आदमी जिसके लिए रोजा हराम है वो अगर रोजा रख भी ले किसी तरह तकलीफ उठा तो रोजा उसका सही नहीं माना जाएगा, उल्टा वो गुनाहगार भी होगा और इस रोजे के फला भी करना। बीमारों की दो कैटेगरी, इस वक्त हमें इस तफसील में नहीं जाना कि हराम वाले कौन लोग हैं और वो बीमार कौन है जिनके हराम नहीं है लेकिन एक माफी इस्लाम ने दी। मुसाफिरत वाला आदमी पहली कैटेगरी में आता है जिसके लिए रोजा हराम है। ये नहीं है कि रोजा माफ है लेकिन अगर तकलीफ उठा के रख लो तो अल्लाह रोजा कबूल कर लेगा, नहीं ये हराम वाली कैटेगरी में। लेकिन मुसाफिर को आज छोड़े उसकी बात कर लो, इतनी लंबी मैंने गुफ्तगू की नहीं कि सारा मजमा ही मुसाफिर बन जाएगा मेरी तकलीफ के अंदर। खुलासा ये कि बीमार आदमी रोजा माफ है या हराम दोनों कैटेगरी में वो रोजा नहीं रख रहा तो उसको हर रोजे के बदले एक फिदिया देना पड़ता है। अब क्यों दुनिया में हर जगह वेट के अलग अलग इस वक्त यूनिट चल रहे हैं। पाकिस्तान के एतबार से हम कहते थे 14 छिना या जो आजकल नई चीज है तो 3/4 किलो। बाहर आज वो हिसाब तो आप आपने कर लीजिएगा, वो इतनी अहम चीज नहीं बता रहा, लेकिन बीमार आदमी को हर रोजे के बदले में तकरीबन 1 किलो तकरीबन 2 पाउंड अब जो भी आपके चले ये खाने पीने की चीज देना। इसमें दो बड़ी गलत फहमियां लोग दो गलत एक्शन होते। नंबर एक, लोग पैसे देते पैसे नहीं चले, बीमार आदमी को खाना ही देना फूड स्टॉपर वही रीट है या वही राइस है या वही रोटी, अगर उसी के इक्विवेलेंट कैश दे दे तो कैश नहीं चले। पहली बात तो ये तो मैं पिछले साल और उससे पिछले साल 2 साल पहले में भी बता दूंगा। इसके बाद का मतलब हमारे यहां एक तरीका ये कॉमन प्रैक्टिस इंडिया में और पाकिस्तान में वो ये है कि एक आदमी बीमार और उसे बताया कि इसमें रोजे की ताकत नहीं तो उसने पूरे महीने का कैलकुलेशन किया कि कितना मेरे ऊपर मतलब 30 दिन के 60 पाउंड खाने की चीज बनती है वो उसने पहली रमजान को जाते थे। अकॉर्डिंग टू मेजोरिटी ऑफ पराजय अदालत यानी जो आपने भेज दिया वो चैरिटी बने, रोजे के बदले वाला जो आपको देना था वो नहीं बने, क्योंकि रोजे के बदले जो दिया जाता है 2 पाउंड पर रोजा वो इस साल आप बीमार है वाजिब होगा अगले साल जब रमजान का चांद लग रहा है। अभी ये वाजिब ही नहीं, अगले साल जाके वाजिब होगा यानी इस साल के रमजान खाने पीने की चीज वो लोग देंगे जो पिछले रमजान में बीमार थे अब जाके वाजिब होगा। और इसमें अक्सर मेजोरिटी ऑफ पराजय कहती है कि एडवांस की देने की इजाजत ही नहीं। आपने कहा कि मौलाना इस साल में बीमार और मुझे पता है कि मेरी बीमारी अगले साल तक कंटिन्यू रहे तो डिले करने से क्या फायदा, मैं टाइम से पहले ही उसको दे रहा हूं। ये तो मैं कह रहा हूं, लोग तो उसको टाइम से पहले नहीं समझते, लोग समझते हैं अभी हम बीमार है तो अभी हमको फिदिया देना, नहीं फिदिया वाजिब होगा नेक्स्ट ईयर। کیونکہ اس کے اندر ایک مسئلہ نہیں ہے کہ بیمار آدمی کے لیے یہ بھی واجب ہے کہ اگر وہ اس وقت بیمار ہے تو پورا سال وہ ٹرائی کرے. ہو سکتا ہے سال میں فصل ونٹر ویڈر بھی اچھا ہوتا ہے, ٹائم بھی بہت چھوٹا ہوتا ہے روزے. ہو سکتا ہے آج 14 گھنٹے کا روزہ نہ رکھ سکے, ونٹر میں 8 گھنٹے کا روزہ ہو جائے تو رکھ لے. مجھے نہیں پتا ایلین 8 گھنٹے کا کبھی ہوتا ہے کہ نہیں ہوتا, لیکن انگلینڈ میں ہو جاتا ہے, آسٹریلیا میں ہو جاتا ہے, سویڈن میں ہو جاتا ہے. تو پہلے تو بیمار آدمی پہ یہ واجب کہ ابھی اگر رمضان میں بیمار ہے تو آگے کے پورے 11 مہینے اس کو ٹرائی کرنا ہے, اور آگے کے 11 مہینوں میں اس کو دو ایڈوانٹیج ہوں. ایک تو یہ کہ ونٹر میں روزہ آسان ہو جائے, دوسرا یہ کہ ایک ساتھ نہیں رکھنا. اگر ہر ویکینڈ میں رکھی, اگر ہر شب جمعہ یعنی جمعرات اور اتوار کو رکھ لے تو دو دو روزے کر کے سال کے اندر جو 45 اس کو دن مل جائیں گے تو اس میں پورے روزے ہو سکتے ہیں. رمضان کا تو پرابلم کیا ہے کہ آج کل سمر کا رمضان, ڈیوریشن بھی زیادہ اور ایک ساتھ 30 روزے رکھنا. تو بیمار آدمی کی یہ پہلی ذمہ داری ہے کہ پہلے یہ دیکھے کہ آنے والے 11 مہینوں میں اگر پاسبل ہے تو وہ روزہ ہی رکھے گا, نہ پیسے دینے سے کام چلے گا نہ روزے سے عزت مارے گا. لیکن اگر ایسا بیمار آتی ہے کہ 100% کنفرم شیور کہ نہ اس رمضان میں رکھ سکتا ہے نہ 11 مہینے رکھ سکتا ہے, تب بھی فدیہ اس کے اوپر واجب ہوگا اگلے رمضان کی پہلی تاریخ کو اس سال. اور میجورٹی اور پراٹھے کہتے ہیں اگر آپ نے ابھی سے دے دیا ایڈوانس فدیہ نہیں چلے گا, جسٹ لائک نماز. اگر کسی آدمی سے نماز قضا ہو گئی اسے خود پڑھنا ہے جب تک کہ وہ زندہ ہے, کوئی اور نہیں پڑھ سکتا. اب مثلا ہمارے والد کچھ نمازیں فرض کی جائے قضا ہوگی قومے میں چلے, اور میڈیکل سائنس کا اتفاق ہے کہ ابھی کو ہوش نہیں آئے گا, اسی حالت میں ہمارے ایسا قوما پھر بھی ہم نماز ان کی نہیں پڑھ سکتے جبکہ کنفرم ہے کہ بعد میں کسی حالت میں انتقال ہوگا, یہ خود نماز پڑھنے کی پوزیشن میں کبھی نہیں آئے. مگر جب تک کہ زندہ ہے ایڈوانس میں ان کی قضا نماز نہیں ہو سکتی. یا مثلا ایک عام آدمی اسے پتا کہ آج رات کے 3 بجے اس کا ایک ایسا آپریشن یا سرجری شروع ہو جو 3 بجے سے لے کے 8 بجے تک مسلسل رہے, فجر کی نماز کا ٹائم نہیں ہوگا, وہ آپریشن ٹیبل پہ بے ہوش. وہ کہ میں رات کو 2 رکعت نماز پڑھ لیتا ہوں, 2 بجے رات کو نہیں. 100% کنفرم ہے کہ نماز کے ٹائم پر تم پوزیشن میں نہیں ہو, پھر بھی قضا کر کے پڑھنا لیکن ایڈوانس نہیں پڑھنا. یہ فدیہ کا ایک مسئلہ بہت تیزی سے میں نے سمجھانے کی کوشش کی تاکہ ایسا نہ ہو کہ بیچارے فدیہ دے بھی رہے اور پتا چلے کہ قیامت کے دن ان کے ایریئر میں یا واجبات میں یہ لکھا ہوا گیا کہ اس میں رمضان کے روزے بیماری میں چھوڑے, اور ہم نے کہا تھا فدیہ دو اور اس میں فدیہ بھی نہیں دیا. اس لیے کہ بہت سارے گناہ ہمارے یہاں انٹینشنلی اور پرپزلی نہیں ہوتے, لیک آف نالج اور اگنورینس کی وجہ سے ہوتے. اسی لیے بیسٹ مومن اس کو کہا گیا جو عبادت کم کرے لیکن معلومات کے ساتھ کرے, علم کے ساتھ کرے. مولا کی مشہور حدیث کہ ان کا سرا سخی رجلان, دو آدمی ہیں جنہوں نے میری کمر کو توڑ دیا. مشکل کشائے کائنات, کلائے مشکلات, ہر پریشان حال کی کمر کا سہارا, وہ علی یہ کہہ رہا ہے کہ دو آدمیوں نے میری کمر کو توڑ دیا. ایک وہ عالم جو فاسق دنیا میں بچ چکا, اور ایک وہ عبادت گزار جو جاہل ہے, عبادت حد سے زیادہ کر رہا ہے لیکن شریعت کو یا دین کو سمجھ کے عبادت نہیں کر رہا. امام نے اس کی جو مثال دی اسے آپ یہاں پہ بخوبی سمجھ سکتے ہیں, بلکہ کئی دفعہ سنیں گے. کہا کہ ایسا عبادت کرنے والا روزہ رکھ رہا اس کو پتہ ہی روزے کے مسئلے کیا, جو میں نے کل زیارت وارثہ کے لیے کہا کہ زیارت وارثہ ہر شب جمعہ ہمارے یہاں پڑی جاتی. کیوں؟ جب سے ہم نے ہوش سنبھالا یہی دیکھا. کیا اس کا بہتر ہو زیارت وارثہ امام نے کس مومن کو دی, زیارت وارثہ امام نے کس وجہ سے دی, مومن نے اپنا کیا پرابلم بتایا جب چھٹے امام نے کہا زیارت وارثہ پڑھو, کتنے لوگوں کو ساری چیزیں مارو, وہ کل کی بات. اسی انداز جب سے ہوش سنبھالا جیسے روزے چل رہے ہیں ویسے رکھو, جیسی نماز ہے ویسی نماز پڑھو. مولا نے کہا وہ عبادت کرنے والا جو لیک آف نالج کے ساتھ عبادت کر رہا اس مسافر کی طرح, جو صحیح سڑک پر آ گیا ڈائریکشن اس کی الٹی, وہی روڈ جس پر اس کو جانا, وہی ہائی وے ہے, وہی فری وے ہے جس پر اس کو جانا, وہی نمبر لکھا ہوا ہے جو نمبر بتایا گیا, مگر نارتھ کی جانب جانا ہے وہ صحیح روڈ پر ہے, ساؤتھ کا روڈ دیے ہوئے. جتنا زیادہ تیز دوڑے گا اتنا اپنی منزل سے دور ہوتا چلا جائے گا. ماہ مبارک رمضان ایک حدیث ایک علماء کا ایک جملہ. میں 19th آف رمضان کو یا 23rd کو پڑھتا ہوں. آج آپ 3rd آف رمضان کو سنیے, یعنی شب دین, شب خضر. ایک ایسی رات ہے کہ سارا سال عبادت کے قریب نہ آنے والا بھی شب خضر عبادت کر دیتا. اور لکھا ہوا ہے کہ اس رات کا سب سے افضل عمل قرآن کے عمل سے زیادہ, دو رکعت نماز صاف قلوب اللہ والی اس سے زیادہ, دعائے مکارم الاخلاق سے زیادہ, دعائے جوشن کبیر اور صغیر سے زیادہ, جتنے بھی ہمارے سب کی اہمیت ہے, ان سب سے زیادہ افضل عمل ہے مذاکرہ کے لیے. دو مسئلے شریعت کے آپ اس رات کو سیکھے اس کا ثواب ان سب سے زیادہ. 102 رکعت نماز آپ نے پڑھی اور ایسے کپڑوں میں پڑھی جس کے اندر نماز ہی باطل تھی کیونکہ خمس نہیں نکلا ہوا, تو پتا چلا کہ 102 رکعت نماز پڑھ کے بھی آخر میں زیرو پہ آپ کھڑے ہوئے. میں مثالیں نہیں دے رہا اس لیے کہ آدھا گھنٹہ پتہ نہیں کہاں چلا گیا, جبکہ ابھی تک ایسا لگ رہا ہے کہ میں مسائل کے بیچ میں ہوں, اب میں تقریر پہ آ چکا ہوں. خلاصہ یہ کہ رمضان کی افضل ترین عبادتوں میں اس کو قرار دیا گیا کہ آپ نے اپنے علم کو بڑھا, ایٹ لیسٹ اپنا روزہ صحیح کر لے, اپنی 2 رکعت یا 4 رکعت نماز اس رمضان میں درست کر لے, وہ اپنی جگہ ہوگی بات. لیکن پھر آئیے اس جملے کو جس سے میں کنیکٹ ہو رہا ہوں رمضان کے توقے سے, دوبارہ دوہرا کہ بہت سے گناہ ہم اس لیے نہیں کرتے کہ ہمیں گناہ کرنے کا دل چاہ رہا ہے, نہیں, گناہ اس لیے کرتے ہیں کہ لیک آف نالج, گناہ اس لیے کرتے ہیں کہ ہم کو پتہ نہیں لکھا کہ یہ بھی کوئی عمل حرام کا عمل. گناہ سن, کل میں نے شب جمعہ کے 3 میسج دیے, امام زمانہ, عذاب قبر, دعا. اور یہ بات یاد رکھیے کہ 2 چیزیں اسلام نے ایسی بتائی جو ان تینوں کو آپس میں ملاتی, 2 چیزیں جو تینوں کو ایک دوسرے سے کنیکٹ کرتی. جیسے حدیث کسان کے حوالے سے جملہ علماء کرام اور خطباء عوام سے سنتے ہیں, حدیث کسان میں شہزادی فاطمہ کو مرکز بنایا گیا, ان فاطمہ کو وہ ابو ہے وہ بالو ہے وہ بنو ہے, یہی جملہ کا استعمال ہوا اور آپ نے بار بار سنا. میں تو آپ کو وہاں سے لے جا رہا ہوں, تولدا سے میں لے جا رہا ہوں تبرا کی اس مندر کے اوپر جس کی تفصیل بعد میں آئے گی, لیکن جملہ آج مکمل ہو. کہا اس لیے کہ فاطمہ کی ذات کو ذات جو ان تینوں کو ملانے والی, سب بے شک ایک نور کے ٹکڑے ہیں مگر اس دنیا میں مختلف رشتوں کے ساتھ آئے. فاطمہ وہ ہے کہ جو تینوں کو ملاتی, رسالت کو, امامت کو, اسنین کو. اور وہ کس طرح کہ جتنے بھی چادر تبدیل کے نیچے جمع دنیاوی اعتبار سے ان کے ایک دوسرے سے رشتے ڈائریکٹ نہیں, رشتے دو ہوتے ہیں ڈائریکٹ ان ڈائریکٹ, باپ اور بیٹے کا رشتہ ڈائریکٹ, شوہر اور بیوی کا رشتہ ڈائریکٹ, نانا اور نواسے کا رشتہ ڈائریکٹ نہیں ہے ان ڈائریکٹ. بیچ میں ایک عورت ہے جو بچوں کی ماں بنی ہے, اس کی بیٹی بنی ہے, تو اس نے نانا کو نواسے سے ملا, تو یہ رشتے داریاں جو ہیں وہ کچھ ڈائریکٹ ہے کچھ ان ڈائریکٹ. چادر تقریر میں جس کو بھی مرتب مناتا ہوں اس کا رشتہ سب سے ڈائریکٹ نہ ہو. اگر خدا کہتا یہ رسول, یہ رسول, یہ علی, علی اور رسول ایک ہی نور کے دو ٹکڑے ہیں, لیکن دنیا میں جو رشتے میں آئے ہیں, چچا دار بھائی کا رشتہ ہے وہ بھی ڈائریکٹ نہیں, خسر اور داماد کا رشتہ ہے وہ بھی ڈائریکٹ نہیں, بیٹی کے ذریعے سے داماد سے رشتہ بنتا. اگر علی کو مرتبہ تعارف بنایا جاتا, علی کا رشتہ فاطمہ سے ڈائریکٹ ہے, حسنین سے ڈائریکٹ ہے, لیکن رسول سے انڈائریکٹ. حسنین کو اگر مرتبہ تعارف بنایا جاتا, رشتہ علی سے ڈائریکٹ ہے باپ, فاطمہ سے ڈائریکٹ ہے ماں, رسول خدا سے ان ڈائریکٹ ہے نانا. واحد ذات چادر تقدیر کے نیچے فاطمہ کی, جس کا سب سے رشتہ براہ راست ہے, پیغمبر کی بیٹی ہے, باپ اور بیٹی کا رشتہ براہ راست ہے, حسنین کی ماں ہے, ماں اور بیٹے کا رشتہ براہ راست ہے, علی کی بیوی ہے, شوہر اور بیوی کا رشتہ براہ راست ہے, تو ایک ایسی ذات ہے فاطمہ کی جو پورے چاروں پنجتن میں سے 4 کو جوڑنے اور ملانے والی. یہ تولائی جوڑا. اور اب آئیے تولا کے حوالے سے ایک بات کہی جاتی ہے, گناہ. گناہ یہ ایک ایسی چیز ہے جو ان تینوں ٹاپک کو ملانے والی ہے جو رمضان کے بھی ہیں اور شب جمعہ کے بھی. گناہ امام زمانہ کے حوالے سے بھی سمجھنا ضروری. گناہ دعا دعا کے حوالے سے بھی سمجھنا ضروری، گناہ قبر کے عذاب کے حوالے سے بھی سمجھنا ضروری. مولا آپ ہماری زیارت، آپ ہمیں زیارت کا شرف کیوں نہیں دیتے؟ ایک نہیں کتنے ایسے واقعات ہیں جس میں امام زمانہ سے یہ سوال ہوا، اور خالی خیبت کبریٰ نہیں، جن واقعات پہ ہم بہت زیادہ ٹرسٹ نہیں کر سکتے، ایون خیبت صغریٰ میں جو بالکل ٹرسٹ ورتی واقعات ہے. مولا ہم نے مانا آپ بنو عباس کے خلفاء سے غائب، سمجھ میں آ گئے. مولا ہم نے مانا کہ آپ صدام اور اس جیسوں سے غائب ہیں، سمجھ میں آ گئے. لیکن ہم سے کیوں غائب؟ اپنے ماننے والوں سے، اپنے چاہنے والوں سے جو دن رات آپ کے لیے تڑپ رہے ہیں. تو امام کے جواب میں دو جملے، پہلا جملہ یہ کہ تم کیا میرے لیے تڑپو گے، میں تمہارے لیے تڑپ رہا ہوں. اب میں مجیب المفتر غائبہ دہا، حدیثوں میں ہے کہ یہ لفظ مستر امام زمانہ کا کہتے، مستر جب دعا کرتا ہے اللہ اس کی دعا قبول کرتا. مستر کون ہے؟ امام زمانہ. کیوں مستر ہے بھائی؟ اس لیے کہ ہمیں اور آپ کو وہ اپنی زیارت کرانا چاہتے ہیں. وہ ہم سے زیادہ خود بے چین و پریشانی کے ظاہر ہوتے ہیں. لیکن پہلا جملہ یہ کہا کہ تم کیا مستر ہو گیا، میں تمہارے لیے مستر، مگر پھر مولا کیوں نہیں آتے؟ کہا تمہارے گناہ. جو جملہ ہے روایت تاریخ نے محضیال کوفی کا واقعہ اس سال بعض حالات کی وجہ سے ماہ رمضان کی ہماری زیادہ تقاریب کے ٹاپک کے مانند زمانہ ہو، سب تو نہیں میں وعدہ کر سکتا، لیکن زیادہ تر تقاریب جو دعائیں پتا کا مقصد، لیکن وہ ابھی ایک آدھ دن لگے گا اس پر ڈائریکٹ آنے. ابھی تو یہ بات کہ یہ جملہ حدیث نے محضیال کوفی کا امام نے فرمایا تمہارے گناہ سبب ہے جو ہم تمہیں اپنی زیارت نہیں کراتے. گناہ امام زمانہ کے ظہور میں رکاوٹ بن رہے ہیں. اور دعا یہ تو کل ہی آپ پڑھ بھی رہے تھے اور اس کے لیے بھی دیکھ بھی رہے تھے، اللہم اغفر لی الذنوب التي تحبس الدعاء، خدا بندہ میرے گناہ معاف کر دے کہ دعا کے راستے میں رکاوٹ بن جاتے. دعا کی قبولیت اپنی جگہ پر ہے، لیکن گناہ وہ چیز ہے جو امام زمانہ کو ظاہر ہونے سے روک رہی. دعا وہ چیز ہے جو ہماری دعا قبول، گناہ وہ چیز ہے جو امام زمانہ کو ظاہر ہونے سے روک رہی. گناہ وہ چیز ہے جو امام زمانہ کے حق میں جو ہم دعا کرتے ہیں اس دعا سے ہم کو روک رہی. یہی اللہم کل ولی کل حجت ابن حسن صلوات و علیہ والا رائے، اس دعا کا مقصد ہمارا گناہ سبب بنتا ہے امام پریشانیوں میں مبتلا ہوتے ہیں. ہمارے گناہ سبب بنتے ہیں کہ ہماری دعائیں قبول نہیں ہوتی، خانہ کعبہ کا پردہ بغیر کے دعا مانگتے قبول نہیں، زیارت وارثہ کے بعد دعا کرتے دعا قبول نہیں، حالت نماز کے قنوت میں دعا کرتے سب دعا کی اہم اہم جگہ، کربلا معلہ پہنچ کے دعا کرتے اور دعا قبول نہیں. اس لیے نہیں کہ آقا حسین کے پاس طاقت نہیں ہماری دعا قبول کروانے، اس لیے کہ ہمارے گناہ دعا کے راستے میں رکاوٹ بنتے. رمضان تو ہل دعا کا مہینہ، اور یاد رکھیے کوئی مومن یہ جملہ نہیں کہہ سکتا کہ مولانا سارا سال گزر گیا ہمیں ضرورت ہی نہ پڑی دعا کرنے. خبردار یہ جملہ آپ کی زبان میں نہ آئے جب تک یہ جملہ جھوٹ ہے، اور یہ جملہ اس بات کی نشانی ہے کہ اللہ سے ناراض. رسول خدا مومن کی دعوت پر اس کے گھر جائے، مدینہ منورہ میں ایک مومن، اسے بڑا شوق کہ پیغمبر اس کے گھر پر بھی دعوت پہ آئے. ڈرتے ڈرتے ہمت کر کے پیغمبر کو دعوت دی. وہ جس چیز سے ڈر رہا تھا وہ تو اگینسٹ اسلام. مومن کی ذمہ داری یہ ہے کہ جب مومن دعوت دے تو اس کی دعوت کو فوراً قبول کر، حتیٰ دعوت مومن کی خاطر نماز بھی کچھ تاخیر سے پڑھی جا سکتی. کسی مسئلہ ہے کہ نہیں؟ تو مستحب یہ ہے کہ مغرب کی نماز پڑھ کے روزہ افطار کیا جائے، لیکن اگر تمہارا مہمان دسترخوان پہ تمہارا منتظر ہے تو جاؤ پہلے اس کے ساتھ کھا کے آؤ، اس کے بعد نماز پڑھ لے گا. اب میں ڈیٹیل میں مسائل کی نہیں جا رہا ہوں ورنہ وقت بہت زیادہ لگ جائے. کیا روزے کے لیے یہ مسئلہ نہیں ہے کہ اگر سنت روزہ رکھا کہ دعوت دے دے تو اپنا روزہ توڑ دو؟ کراچی کے کتنے محلوں لوگ روزے رکھتے ہی اس لیے ہیں کہ ایک گھنٹے کے بعد روزہ توڑنا ہی توڑنا. کوئی نہ کوئی مومن پان لے کر انچوری کی گلیوں یا رضیا کے محلات میں گھوم رہا ہو، بتانا یہی ہوتا. جیب بھر کے آتے ہیں شادی سے پان بنواتے ہیں جو رضیا کی بہت ہی مشہور، اور وہ اسی لیے کہ پان کی دعوت بسم اللہ کھائی. مسئلہ بہرحال لوگوں کے ذہن میں ہے، چاہے طریقہ استعمال اتنا اچھا نہ ہو تو آپ جب کوئی مزہ نہیں تو پیغمبر کیوں منا کر؟ ہاں حرام مال سے وہ دعوت کر رہا ہے تو یقیناً منا کر. اور یہ بہت اہم جملے پہ میں آپ کو لے کے آیا ہوں، لیکن شاید اگر اس کا موقع آگے نہیں کرائے کوئی ایسا ہی بہت اہم جملہ ہے، لیکن بات پیغمبر کی دعوت کی رکھتے رکھتے پیغمبر نے کہا بالکل میں آ رہا ہوں. کہا کہ یار رسول اللہ پھر اکیلے نہ آئیے گا، کچھ اور لوگوں کو لے کے آئیے، کیونکہ اس نے پیغمبر کی وہ حدیث سنی ہوئی جو پیغمبر نے بار بار ارشاد فرمائی کہ اللہ کی لعنت ہوتی ہے تین آدمیوں پر. لعنت تو بہتوں پر ہوتی ہے، لیکن اس وقت ایک خاص کانٹیکٹ میں کہا تین آدمی، اکیلے کھانے والا، اکیلا سفر کرنے والا، اکیلا رات کو گھر میں سونے والا. اب یہ جو تیسرا جملہ ہے یہ والی حدیث تو آج شادیوں کے لیکچر میں اکثر سنتے ہوں کہ اسلام کی شادی کی جتنی اہمیت ہے اکیلے زندگی نہ گزارو، یہ ایک ہے. لیکن پہلی دو بات، ایک اکیلا کھانے والا اور ایک اکیلا سفر کرنے والا. چلا کے کہا یا رسول اللہ اکیلے نہیں آئیے گا، کچھ کو لے کے آئیے اجازت دے. پر ہم نے کہا اچھا ٹھیک میں لے کر آؤں. صبح کا وقت ہے، ٹھنڈا ٹھنڈا وقت ہے مدینے کے اندر، گرمی کتنی شدید کیوں نہ ہو لیکن نماز فجر کے بعد کا وقت بڑا پلیزنٹ ہوتا. آپ سے جو عمرے کی حج پر گئے ہم کو مدینے کی گلیاں اور مدینے کی صبح یاد آ رہی ہوگی. تو خیر پیغمبر جا کے اس کے گھر میں بیٹھے، سہن ہے ایک دو کمرے کا مکان ہے اس کے اندر، بہت بڑا کھلا سہن ہے، وہاں لوگ بیٹھے ہوئے. صاحب خانہ دعوت کے انتظار میں لگا ہوا. میری مجالس بہت زیادہ سننے والوں کو ایک بات کہیں کہ بعض اوقات کوئی واقعہ مجھے اس میں بھی پڑھنا پڑتا کہ خاص اس کی خواہش کی گئی ہوتی، میں لاتا اپنے ہی ٹاپک کے اندر ہوں، اس کے لیے میں ادھر ادھر نہیں جاتا ہوں، بات نہیں چل رہی. اب پیغمبر بیٹھے اصحاب رسول بیٹھے، اس کے گھر میں جانور بھی پلے ہوئے جو اسلام میں ریکمینڈیڈ ہے. صبح کا وقت ہے، کھول رہی اچھل کے دیوار پہ گئی، پرانا زمانہ ہے تو اسکائی اسکریپر تو ہے نہیں، چھوٹے چھوٹے مکان. دیوار پہ گئی اور وہاں پہ اس نے انڈا دیا. اب وہ دیوار پہ انڈا دیا تو انڈا جو تھا تیزی کے ساتھ سلپ ہو کے زمین کی جانب گیا. کوئی ایسی نئی عجیب بات نہیں، اس قسم کے واقعات تو ہوتے رہتے. عجیب بات یہ کہ دیوار پہ جو کیڑے اس طرح لگی کہ یہ انڈا گر رہا تھا انہیں کے درمیان پہنچا اور پھنس گیا. پھنس گیا یعنی ٹوٹنے سے بچ گیا. اب یہ ذرا سی ایک عجیب بات تھی جو عام طور پہ انیوژل سی بات، ہر کوئی بہت اہم بات بھی نہیں، لیکن اصحاب رسول حیرت سے کہہ رہے دیکھو دیکھو کس طرح سے ایک اتفاق کے ذریعے سے موجودہ ہو گیا یہ انڈا ٹوٹنے سے بچ گیا. اتنے میں گھر والا باہر دیکھا کہ لوگ بڑی حیرت کے ساتھ اس انڈے کو دیکھ رہے ہیں. کہا بھائی حیرت کیوں؟ کہا کہ یہ انڈا ٹوٹنا یقینی تھا، بچ گئے. اس نے مسکرا کے کہا تم خالی اس کو دیکھ کے حیران ہو، اگر میں تمہیں اپنی پوری لائف اسٹوری سناؤں تو تجھے بے ہوش ہوگی. گر پڑو جب سے میں نے ہوش سنبھالا ہے اور کل میں اسلام پڑھا آج تک اللہ نے مجھے کوئی نقصان ہونے ہی نہیں دیا، ہستا یہ کہ یہاں 100% کنفرم نقصان نظر آ رہا، لاسٹ مومنٹ میں کوئی نہ کوئی اللہ کی مدد آ جاتی. اتنا چھوٹا سا نقصان بھی نہیں ہو کہ یہ 15 یا 20 سینٹ کا، یہ میں اندازہ کہہ رہا ہوں، بعد میں آگے رکھ لیجیے گا مولانا اس کے سستے انڈے کہاں ملتے ہیں دلوا دیجیے. تو خیر 10 سینٹ کا یا 15 سینٹ کا یہ انڈا، اتنا نقصان بھی اللہ نے نہیں ہونے دیا، لاسٹ مومنٹ میں کہیں نہ کہیں سے اللہ کی مدد آ جاتی. وہ تو بڑھ چڑھ کے اپنی زندگی سنا رہا، اور دیکھا تو اللہ کے رسول کھڑے ہو کے اس کے گھر سے باہر جاؤ. یا رسول اللہ کہاں جا رہا ہے؟ کہا کہ نبی کی شان کے خلاف. یہ لفظ بھی بہت اہم ہے، فکری اعتبار سے اس میں کئی مسئلے بنتے ہیں، لیکن آج کے لیے نہیں، یہ سب آئندہ کے لیے. پیغمبر نے کہا نبی کی شان کے خلاف، نبی کے لیے مناسب نہیں ایسی جگہ پہ ٹھہرنا جس کے بارے میں اسے پتا چل جائے کہ اللہ اس سے ناراض ہے، اس زمین والے سے، اس گھر والے سے، یا رحمت خدا کبھی نہیں آتی. نبی کے لیے مناسب تھے، عام آدمی کے لیے حرام نہیں تھا، نبی کی شان کے خلاف. گھبرا کے کہا یا رسول اللہ کیا ابھی ابھی جبرائیل نے آ کے وہی تھی؟ کیونکہ جب پیغمبر نے کل یہ دعوت قبول کر لی دیٹ مینس کل تک پیغمبر کے علم میں یہ نہیں تھا. علم میں تو ہوگا لیکن پیغمبر نے اس کو ظاہر نہیں کیا. تو آج یہ سب بیٹھے بیٹھے کافی جبرائیل آئے، کہا نہیں تو جو اپنی تفصیل بتا رہا. کہا یا رسول اللہ میں تو تفصیل بتا رہا ہوں، اللہ مجھ سے کتنا خوش ہے، کتنا مہربان ہے. کہا نہیں جس بندہ مومن کو 40 دن میں پرابلم کا سامنا نہ کرنا پڑا. یہ دلیل ہے اس بات کی کہ اللہ اس سے ناراض ہے, اللہ نے اپنی توجہ سے ہٹائی, اس کو اس کے حال میں چھوڑ دیا, جیسا یہ زندگی گزارے, جس سے اللہ خوش ہوتا, جس سے اللہ راضی ہوتا, جس پہ اللہ کی نظر رحمت ہوتی ہے, اس کا اللہ امتحان بھی لیتا ہے, اسے فرائی میں بھی ڈالتا ہے, اس کے اوپر مختلف مصیبتیں بھی آتی ہیں. آل محمد سے زیادہ اللہ کس سے راضی ہوگا؟ شب ہجرت علی نے بستر رسول میں سو کر ایک بار اللہ کی رضا خرید لی, اور آل رسول سے زیادہ بڑا امتحان بھی اللہ نے کس سے لیا؟ تو اگر کوئی مومن یہ کہے کہ مولانا یہ دعا ہوا ہمارا مسئلہ نہیں, مجھے ضرورت ہی نہیں پڑتی دعا, میرے گھر میں کوئی ایسی پریشانی آتی ہی نہیں ہے, یا تو وہ جھوٹ بول رہا, اور یہ اگر سچ بول رہا ہے تو دلیل اس بات کی ہے کہ اللہ اس سے راضی ہی نہیں ہے, کوئی تعلق بھی پھر میرا نہیں ہے کہ میں اس کو سناؤں. ورنہ بندہ مومن ہو امتحان اور مصیبتیں آئی, مگر یہ دعاؤں کے ذریعے جو اللہ نے ہمیں بچنے کا ایک طریقہ بتایا وہ ناکام ہو جاتا ہے. گناہ وہ چیز ہے, میں آج بتائی جملہ یہ کہہ رہا کہ یہ تینوں چیزیں جو شب جمعہ کی بھی ہیں اور پورے رمضان مہینے کی بھی ہیں. کل کا جملہ انگلش لیکچر میں ذرا انکمپلیٹ تھا. یہ تینوں چیزیں عذاب قبر, امام زمانہ, دعا پورے رمضان کی 30 راتوں کی ہے, سال کی پوری 52 شب جمعہ کی, اور تینوں کو ملانے والی چیز گناہ. گناہ امام زمانہ کے ظہور میں رکاوٹ, گناہ دعا کی قبولیت میں رکاوٹ, گناہ سبب بنتی ہے عذاب قبر. اللہ اس طرح سے اپنے عذاب نہیں بھیجا جس طرح آدمی کبھی اپنے چھوٹے بچے سے کھیلتا ہے نا, ایک یہ بھی مندر آپ کے کھیل رہا تو مزہ آتا ہے اس کے رونے میں, اس کے تڑپنے میں, اس کی چیز چھین چھپا لی, آؤ بچہ رو رہا ہے تڑپ رہا, تو مطلب پاکستانی بچے تو ایسے ہی کرتے ہیں, یہاں امریکہ میں تو ہر چیز پوچھنا پڑتی ہے کیا ہوتا, خالی آدمیاں بدل ہی اڑتے نہیں, ہر چیز الٹی ہے. تو خیر اب یہ ہے کہ ہو سکتا ہے یہاں کے بچے یہ نہ کرتے ہوں, مگر عام طور پہ ہم نے یہی دیکھا کہ بچے یہی کرتے, جب ہمیں دل جاتا بچہ رو, بچہ تڑپ کے ہمارے پاس ہے, بچے ہم نے کوئی چیز چھیننے کی کوشش کر, ہم تو ڈال اس کے لیے, لیکن تھوڑا تڑپا کر, تھوڑا ترسا کے, تھوڑا پریشان کر کے چیز اس کو دیتے. تو اب اللہ اس لیے ہمارے گھر پہ مصیبتیں نہیں ڈالتا, ہم کو اس لیے عذاب میں نہیں ڈالتا, اللہ عذاب میں ڈالنا بھی نہیں چاہتا, ہم نے اپنے گناہوں کی وجہ سے معاملہ اتنا بگاڑ دیا. تو گناہ وہ چیز جو امام زمانہ سے لے کر دعا سے لے کے عذاب قبر تک ساری چیزوں کو ملانے والے. اور گناہ میں ایک بات بہت اہم بات یاد رکھی, یہ سب امام زمانہ کے سبجیکٹ کی تیاری ہو رہی, اور وہ یہ کہ جس دن اللہ نے ہم کو بنایا تو ہمارے انگریڈینٹ میں گناہ کرنے کی خاصیت رکھی. فرشتے تو دیکھ رہے تھے نا کہ انگریڈینٹ میں کیا ملایا جا رہا, یہ جیسے آپ صبح مارکیٹ کے شیلف سے چیونا اٹھا کے پڑھتے ہیں اس کے انگریڈینٹ کیا, تو فرشتوں نے بھی پڑھا کہ کیا انگریڈینٹ ہے, گھبرا کے کہا بھی تھا خدا نے کس کو بنا رہا, تو ساری چیزیں سنی تو اللہ کو پتا, اللہ ہی نے ہمارے انگریڈینٹ میں ڈالی ہے یہ چیز. تو ہم سے گناہ ہو جائے یہ کوئی عجیب بات نہیں, گناہ نہ ہو یہ عجیب بات, گناہ ہو جائے عجیب بات نہیں, پر ایک چیز کی اللہ ڈیمانڈ کرتا ہے, گناہ ہو جائے اپنی گناہ غلطی کو مان لو, ادھر ادھر کے ایکسکیوز لے کے نہ ہو. کوئی صاحب کہتے داڑھی ہے, ارے داڑھی پڑھانے والی تھی, باقی سارا پرانا عمل کرے تھے میں داڑھی والی آئے تو آپ کی سمجھ میں نہیں آتی, ایک عورت کسی وجہ سے پورا حجاب نہیں کرتی, مان لے کے میں غلطی کر رہی ہوں, حجاب تو آنکھوں کا ہوتا ہے, حجاب تو دل کا ہوتا ہے, اور ان سے کیا حجاب, یہ تو بھائی اور حجاب تو بھائیوں کا بنایا ہوا مسئلہ ہے, اور ہم کوئی ایکسپیرینس کو تھوڑی ہے کہ یہ حجاب کرے, اسلام بہت لبرل ہو, مان لے اپنی غلطی, کم از کم اپنی زبان میں کالا کالے کچھ نہ بولے. دعائے کمیل کے شروع میں یہ ہم کو سلیقہ سکھایا گیا, دعائے کمیل خود بہت اہم دعا, خالی دعا کے علاوہ اس کے پیغام یا خدا میں نے گناہ کیا اور میرے پاس کوئی حجت اور ایکسکیوز نہیں اپنے گناہوں, یہ ہونا چاہیے بندہ مومن کی شان, کہ اگر کسی وجہ سے غلطی ہو اور ہو, ہم گناہگار ہیں, ہم کو اللہ نے معصوم بنایا ہی نہیں, ہماری غلطیاں اللہ کو بھی معلوم ہے, کبھی توبہ کا راستہ بھی رکھا ہے, استغفار کا دروازہ بھی کھولا, اگر غلطی مانو تو توبہ کرو گے, غلطی مانو تو استغفار کرو گے نا. اللہ جس وقت ہم اللہ سے بحث شروع کر دیتے ہیں اس وقت وہی سے معاملہ نکلتا, اور یاد رکھی کہ یہ جو ہم ایکسکیوز لے کر آتے ہیں, لوگ کہتے ہیں مہاراج اسلام اتنا اچھا اور اتنا بڑا مذہب, آپ کی وجہ سے سنے تو لگتا ہے سارا اسلام داڑھی اور سارا اسلام پردہ ہے, کچھ صحیح نہیں اس کے اندر, نہیں مسئلہ یہ نہیں ہے, مسئلہ شیطان کا طریقہ آپ کو بتا رہا, शैतान का मोमिन से एकदम से शराब का गुना तो करवाया जाता है? क्या मोमिन को एकदम अपनों खराबरी के रास्ते में लगाया जाए? नहीं। क्या मोमिन को जना के रास्ते में लगाया जाए? नहीं। शैतान को पता है कि मोमिन बिगड़ता काफे का गुना करके एक्सक्यूज लेता रहता, ये शैतान का। और इसके लिए शैतान स्टार्ट करता है छोटे गुना। बहुत ही मशहूर बरसीसा की रिवायत सुन लीजिए, आज की रात के लिए यही काफी। जैसे कितना नेक आदमी हमारे पास हिस्ट्री में उलमा और इबादत करने वालों की कुछ मुख्तलिफ टाइप की लिस्टें हैं। मतलब एक लिस्ट है हमारे वो उलमा, इमामों की बात नहीं हो रही, इमाम का रुतबा तो इतना बड़ा सोच भी नहीं सकते। हमारे वो उलमा जिन्होंने जिंदगी में कभी ना कोई हराम काम किया ना कोई मकरूह काम किया, लिस्ट है पूरी, एक आदमी नहीं पूरी लिस्ट। एक लिस्ट है वो लोग जिनको अल्लाह ने मुस्तजाबुद दावात का रुतबा दिया, उसमें बरसी साधन मुस्तजाबुद दावात उस आदमी को कहते हैं कि जिसको अल्लाह ने उसकी इबादत की वजह से ये गिफ्ट दिया है कि जो दुआ वो करता है फौरन उसकी दुआ कबूल हो जाती है, फौरन अपने लिए करे कि किसी और के लिए। बाकायदे फेरिस्त है हमारे पास, लेकिन इनमें दो ऐसे मुस्तजाब दावात गुजरे जो शुरू में इतने नेक थे फिर एंड उनका वो हुआ। एक जो अभी सुन रहे हैं आप बरसीसा, और एक वो बयामे बाबू जिसको कुरान ने सातवें पारे सातवें सूरे में कुत्ता कहा। कुरान, मैं अपनी बात नहीं कह रहा, मैं ज्यादा से ज्यादा जो एक बंदे मोमिन को कह सकता हूं गधा अपने आप, लेकिन वो गधे वाली रिवायत अगले में बिताएगी ईमान जमाना के, क्योंकि हमारे गांव हमारे भद्र ईमान की एक रिवायत बहुत मशहूर हो गई, मम्मा का वलम यार इमाम जमाने ही माता नहीं पतल जाएगी। एक और रिवायत की मन माँ का वलम यार इमाम जमाने ही मात नहीं पतल है मात, वो मरेगा तो गधे की मौत, मरेगा तो गधे की शरना। अगले वीक में डिस्कस किए जाएंगे, अभी फिलहाल बस लीसा और बलमे बाबू जिसको कुरान ने कुत्ता था वो भी बहुत अहम बात है, लेकिन वो इमाम जमाना से रिलेटेड है तो उसको अगले हफ्ते ही बताऊंगा। अभी बस लीसा आज के टॉपिक से रिलेटेड है गुना, ईमान के लिए रुकावट बन रहा है गुना, दुआ के लिए रुकावट बन रहा है गुना, अदालत कबूल को ले गया। तीन चीजें, दो चीजें ऐसी हैं जो इन तीनों टॉपिक को मिलाती, एक निगेटिव जो आज आप सुन रहे हैं और एक पॉजिटिव जो आप कल सुने। बस ठीक है मुस्तजाब दावत जिसके हाथ में दुआ करें और हम दुआ करो। अब सूरह हशर के आखिर में पूरा वाकया भी बोलती, यानी जो कुरान का स्टाइल होगा, कुरान पूरा वाकया तो इस तरह नहीं बताता जैसे हिस्ट्री की बुक में लिखा, लेकिन यह कुरानी वाकया है सूरह हशर के आखिर। याद करो उस इंसान का वाकया जिससे शैतान ने कहा था उपुर का कुबर इख्तियार कर, परम मसफरा जैसे वो काफे बना काला इन बड़ी उम्मीद का शैतान को चक्कर में डाल के ये कह के भागा कि अब मेरा तेरा कोई रिश्ता नहीं, इन खाफुल्लाह रब आलमीन, मैं तो खुद अल्लाह से डरता हूं, मैं तुझे क्या बताऊंगा अल्लाह से। वो ये वाकया, जरा मेरी स्पीड भी फास्ट है, जरा मेरी उर्दू भी स्ट्रांग है, इंग्लिश का एकदम भी नहीं आ रहा, क्योंकि इंग्लिश के लिए तो हमारे ये तीन साथी मौजूद हैं जो कल इसको ट्रांसलेट कर देंगे। बस ठीक है, उसी जमाने में शहर के बहुत ही मशहूर इज्जत वाले काबिले सलाम घराने एक लड़की बीमार पड़, और ऐसी बीमार कि जैसे जैसे इलाज के वो जो है ना उर्दू का कितना मरद बढ़ता गया झूठू दवा की आगे बात काबिले सलाम घराना बड़ा पैसे वाला घराना, बड़ा सोच वाला घराना है, डायरेक्ट इनकी बादशाह के महल में आमद हो रहा। तीन जवान भाई है उनकी, एक ही बहन, और ऐसी बीमारी घबरा गए परेशान हो गए, जब सारे तरीके इख्तियार करते तो वही जो दुआ का फल मिला, जहां दवा नाकाम होती है बस फिर वो दुआ की मंजिल होती है, ताकि सारी दवाएं नाकाम तबीबों ने इलाज बंद कर दिया। हेपेटाइटिस के, कैंसर के, एड्स के कुछ मरीज हैं कि इलाज बंद कर दिए, तो आप सीधा बरसीसा के पास गए। बरसीसा राहिब उस इबादत करने वाले को कहते हैं जो इबादत के शौक में शहर छोड़ के जंगल में जाके बैठता, शहर में रहोगे इबादत कर नहीं पाओगे, इबादत करना जा रहे हो कहीं से बीवी आ गई, कहीं से बच्चे आ गए, कहीं से भाई आ गए, कहीं से बहनें आ गई, कितनी रुकावटें बन जाती है इबादत की। अब इस्लाम के अंदर ये तरीका बरसीसा वाला जायज नहीं, लेकिन उस वक्त जायज था, चले गए जंगल, जंगल में अकेला बैठ के इबादत कर रहा है। ये एक नई कतार खड़ी होती है उसके दरवाजे के सामने दुआ करवाने वालों, पाकिस्तान में जाके देखेंगे फरारी और चीना प्रेसिडेंट के होते खुद उम्र 40 साल 110 साल के बंगाली बाबा बैठे हुए हैं तो वो उनके यहाँ कितनी लंबी लंबी लाइनें लगा करती है। और बंसी साहब एक जीनियर किस्म का आदमी था, लेकिन जब वहां पहुंचे बहन बोले अब कहा कि ये हमारा मसाला, उसने कहा कि भाई सुबह फर्स्ट कम फर्स्ट बहुत सारे दुआ करने वाले, जो बारी आएगी मैं तुम्हारी बहन के लिए दुआ करूं, मगर इतना भाई परेशान है कहा कि हो सकता है तुम भूल जाओ, अपनी बहन को यही छोड़े जा रहे हैं जब ये दुआ करो जब ये ठीक हो जाएगी हमें बता दे। उसने कहा ठीक हो डाल दो किसी कोने में, मतलब खाना मेरा बहुत बड़ा। इमाम ने फरमाया देखो, लेकिन मेरा वो जुमला है जिसे मैं मॉडर्न लैंग्वेज में इस तरह कहता हूं कि आज के बड़े बड़े शराबी ये जुमला कहते हैं कि हमें ऑरेंज जूस ने मारा है। वो जो मेरा एक जुमला बहुत मशहूर है, मैं उसकी तफसील में नहीं जाना चाहता, आप कहेंगे मौलाना सिर्फ रिपीट कर। शैतान को मौका मत दो किसी हलाल वरीय से भी कि तुम्हारे घर में कदम रखे। शैतान को एक जगह जाकर तुम्हारे घर में एंटर होने। ग्रीक माइथोलॉजी में एक वाकया है ना कि किसी बच्चे के बारे में था कि वो मार दिया जाएगा, तो उसकी मां ने उसको पांव की एड़ी से पकड़कर वो दरिया में खोदा दिया जिससे हमेशा की जिंदगी मिलती है, लेकिन जहां से पकड़ा था वही जगह पानी ही पहुंचा, दुश्मन ने वहीं पे तीर मारा, वो पूरा आपने सुना होगा। तो ये जो है वो इस्लाम का तसव्वुर है। शैतान को मौका मत दो। तुम ये कह रहे हो मौलाना जो पूरा इस्लाम दाढ़ी है, पूरा इस्लाम दाढ़ी नहीं है, शैतान के दाखिल होने के लिए गुना करती। तुम ये कह रहे हो कि क्या पूरा इस्लाम हिजाब है, नहीं हिजाब पूरा इस्लाम नफर, शैतान की एंट्री के लिए तुमने एक रास्ता खोल दिया। तो पाकिस्तान में फ्लड आ रहे हैं अल्लाह मोमिनीन मोमिनात मुस्लिमीन मुस्लिमात को मुसीबतों से बचा, जो बड़े बड़े बंद टूट रहे पहले छोटा सा होल बनता और फिर वो बड़ा होकर तबाही लेके आता। गुना इसी तरह से है। इमाम ने कहा ये इतना इबादत गुजार क्या इसमें इस तरफ तवज्जो ना दी कि एक नामहरम लड़की चाहे बीमार कहीं इसके घर में अकेले कैसे, वो तो अपने तकवे और इबादत में खोया हुआ है कि मेरा क्या पहलो, मर्द कौन है औरत कौन है अकेला कौन है, मैं तो अपनी इबादत में लगा। शैतान को मौका मिला कोने में पड़ी, मगर है तो ये इंसान ना फरिश्ता तो है नहीं, एक बार किसी मौके में निगाह पड़ी और निगाह पड़ी तो बस फिर हराम हो। इमाम फरमाते गलती वहां से की, पहले ही मरहले में कहना चाहिए नहीं नहीं ये नामहरम लड़की मेरे घर में रहेगी, मैं बर्दाश्त नहीं करता, ले जाओ मैं इसके लिए दुआ करता हूं। लेकिन मां तो यही कहा मैं कौन सा हराम कर रहा हूं, आज भी यही मिस कर रही कि नाम के लोग जमा होते यही तो कहते हैं हम कौन सा हराम काम कर रहे, वो भी पूरे हिजाब के साथ हम भी पूरे हिजाब के साथ। आप मौका दे रहे शैतान को, इसके लिए रास्ता खोल रहे हैं, जब थोड़ा सा दरवाजा खोले कोई धक्का देना तो शैतान का काम है, पूरा दरवाजा ऐसा खोलेगा कि आपके पीछे पड़े ना कलाबाजी खान के गिर पड़ेंगे, आपको पता भी नहीं चलेगा। ये बहुत सारी लंबी लंबी बातें हो रही है मुख्तसर। अब जब वहां रहा हजरत मुंह से शैतान ने यही तो कहा था कि या नबी खुदा जब कोई मोमिन किसी तरह मेरे काबू में नहीं आता नामहरम के साथ उसको जमा कर देता हूं कुरान पढ़ने के नाम पर। उस जमाने में कुरान को नहीं होगा शरीफा यू हो वे इसको कुरान पढ़ने कुरान की तालीम दी जा रही। क्यों आयतुल्लाह सिस्तानी ने चैटिंग को भी हराम करार दिया, पहले लिखा कि शरण जायज है फिर क्यों लिखा आगे मगर आजकल की संदाज से होती है इसके लिए मैं इसको हराम करार देता हूं। ये सारी चीजें सोचने की पर अभी उसने हलाल काम किया, नामहरम औरत घर के कोने में पड़ी है बजाय हलाल है, लेकिन ये वो हलाल है जो 50 हराम को दरिया बनता अगला हराम हो अभी भी मौका पहले आराम उससे हो गया ठीक पहले आराम फौरन मौका कर दे बच्ची को इसके भाइयों के आप पहुंचा दे अपने आप को सलवार के लिए पेश कर दे मगर कौन इसके लिए तैयार हो। जब एक राही और एक हिजाब के लिए लोग तैयार नहीं कुछ अरसे के बाद प्रेगनेंसी जाहिर हो अब घबरा मेरी इतनी इज्जत मेरा इतना एहतराम मेरा इतना बड़ा स्टेटस कैसे बचाऊं अपने स्टेटस को। एक्सक्यूज ना लाता फौरन तौबा कर लेता। और इसकी तौबा ये नहीं है कि आपने कान खींचे और कहा बाबा बाबा, इसकी तौबा वो है जो मैं भी बता चुका हूं, लेकिन अपनी इज्जत बचाने के लिए एक ही रास्ता था उस बच्ची का गला घुटा उसे कब्र किया जमीन खोद के उसे दफन कर दिया। एक छोटा सा हलाल रास्ता इसने शैतान को दिया, नामहरम के साथ जमा हुआ तो फिर जिना हुआ, जिना हुआ तो फिर कब्र। अब उधर बहुत दिन गुजर के भाइयों को खबर नहीं हुआ, अपनी बहन की खबर दी नहीं थी, भरोसा तो बहुत था कि इतने मुस्तकी और परहेजगार के घर छोड़ के गए। इसराइल इस भरोसों को मानता ही है। कभी आप लोगों को मौका मिलता है मौलाना आप ही लोगों के लिए खराब है खुला से हमारा तो बहुत अच्छा रिश्ता भाई है। आप गंदे हैं तो गंदा मसाला लेके आ रहे हैं, आप गंदा मसाला कहलाता है, गंदा मसाला आप खुद गंदे हैं ना तो बात भी ऐसी गंदी कर रहे। हमारे अंदर भी बड़े पाकिदा भाइयों जैसे कांड होगा। इस ओवर कॉन्फिडेंस को इस्लाम मानता ही नहीं। भाइयों को इतना कॉन्फिडेंस भाइयों की भी गलती, जो एक नाम एलम के पास छोड़ के गए चाहे वो मर्जी हो कि मुस्तहिद हो कि मुस्तकी हो कि परहेजगार हो कि आलिम आए, अब क्या कहें आगे फर्जी का अच्छा क्या क्यों आए हो कब हमारी बहन वो मैंने तो उसके हाथ में दुआ की थी वो ठीक हो गई कि काम में रास्ता जानती हूँ चली गई। बड़ा अजीब जुमला भी इमाम ने यहां फरमाया, जिना इसने किया फकीर इसने किया, इमाम फरमाते देखो ये गुनाह में बढ़ता जा रहा है, इसने झूठ भी बोल दिया। इमाम ने इसको फसल से बड़ा गुनाह करार दिया झूठ को। सुबह शाम मैं तो बोलता हूं और बहुत सारे लोग बोलते हैं और ईमान कह रहे हैं इतना बड़ा गुनाह है। पैगंबर की हदीस नहीं सुनी, किसी ने जाके रसूल से पूछा कि या रसूलल्लाह मोमिन जिना कर सकता है? सोचा था हो सकता है, कतल कर सकता है हो सकता है, झूठ बोल सकता था हरगिज नहीं, मोमिन और झूठ कभी जमा नहीं हो सकते। और याद ईमान यही बात कह रहे, ये तो आम जिंदगी के मजाक के झूठ है। और जब वो वाले झूठ बन जाए इंश्योरेंस में झूठा करे, दवा लेने के लिए झूठे डाले, यहां तो शायद नहीं है लेकिन गौरव के अंदर अनएम्प्लॉयमेंट बेनिफिट क्लेम करने के लिए झूठी बातें, बीवी को कह दिया तलाक दे चुका हूं वाला गया वाला के चुना के जो दोनों बेनिफिट मिले। तो आम से झूठ की इमाम बात कर रहे हैं कि मोमिन से मुमकिन नहीं, फजल से बड़ा गुना। इमाम ने कहा देखो एक स्टेज और आगे बढ़ा, कह दिया झूठ क्यों तो चली गई। भाइयों को इतना यकीन था कहा चली गई, इतना मुतकी आदमी कह रहा बरसीसा मुझका जागू दावा वो वापिस आ तो वाकई तो खत्म हो जाएंगे लेकिन नहीं। उसमें चिंगारी डाल की जमालो खड़ी है, पता नहीं कहेंगे सरजुमा आप क्या करेंगे शैतान, ये सारा इसमें कर ही नहीं रहा है कि स्टोरी यहां पे खत्म हो जाए। वो भाइयों के पास गए कहा कह रहे किसके चक्कर में आ गए, तुम्हारी बहन कहीं गई वही नहीं, उसने फसल करके अपने घर में दफन किया है, मैं बताता हूं फला जगह जमीन खोदो। एक मरतबा बरसीसा इतना पावरफुल आदमी है अपने तकड़े की वजह से, भाइयों की हिम्मत नहीं पड़ी बादशाह के पास ताकि ये कैसे हमारी बहन माधव यकीन नहीं आया बरसीसा जैसे आदमी के बारे में ऐसी बात कह रहे हो, खबरदार दोबारा ना कहना वरना सबर हूं। कहा कि नहीं नहीं हमें पूरा यकीन ना चले एक बात चेक कर ली, जमीन खोदना तो गलत हो तो हमें सजा दी। इतना यकीन था बादशाह को लेकिन ताल्लुकात कितने थे इन लोगों से, ये इतनी पावरफुल फैमिली थी। आए मैं बात बहुत शॉर्ट कर रहा हूं इसलिए एक घंटा हो गया, जल्दी से वहां जो शैतान ने जो जगह बताई, शैतान ने ही बरसीसा से फसल करवाया, शैतान ने उसे खबर बनवाई, शैतान ने ही आकर भाइयों को बताया कहां रहता हो। खबर खोला खबर को खोला, खबर तो नहीं थी जमीन बराबर तो वहां हंड्रेड बॉडी निकल, तो पाकिस्तान में कितने ही तीरों के मजा रहते खोलेंगे तो अंदर से गला निकलेगा, हमारे सामने ऐसे वाक आते क्योंकि यहां तो निकल आए ना क्योंकि बिल्कुल छीनी है बात। और आपने ये देखा देखिए आदमी को जिसमें बड़ा कॉन्फिडेंस, जब उसका कॉन्फिडेंस खत्म होता है तो फिर इतना ही उसके अगेंस्ट हो जाता है। अब भाषा के कहे तो हदत की इम्तिहान है बस शीशा में तुम्हारा इतना एहतराम तो, और तुमने इतना बदतरीन गुनाह किया चुनाव क्या तुम्हें एक ही सजा मिलेगी, तुम्हें फांसी में चढ़ाया जाए। यहां से सूरह हश्र इस वाक्य में एंड करो, बस सीधा को गिरफ्तार करके ले चले ये इतना इज्जत वाला हो, गुना पर गुना पर गुना आज इतना जलील हो रहा है पब्लिक के सामने। अल्लाह के नजदीक 20-25 साल कुछ नहीं होते, ये तो हर 20 दिन की कहानी हो या 20 महीने की कहानी हो। सद्दाम को आपने देखा कि आखिर कितनी जिल्लत की मौत इस दुनिया में उसको मिली, 12 लोग गिरफ्तार करके ले चले और जब फांसी में चढ़ाया गया उसको, अब जान जा रहे शैतान उसको नजर आ गया मजमे के अंदर, और शैतान करीब आके कहता अभी भी मैं तुम्हारी जान बचा सकता हूं, तो एक ही शर्त है कि मेरी खुदाई तुम्हारी। डूबने वाला तो तिनके को भी सहारा समझता, ये तो तिनका भी नहीं है शैतान है, फिर भी कुछ पावर अल्लाह ने उसको ऐसी दे दी है, घबरा के कहा मेरी जान बचा ले मैं तेरी खुदाई को मानता हूं भाई। ये कहा और वो लीवर दबा और एक बार पार्टी का वो तख्ता नीचे से हटा और ये मरा और तुझे मैं इशारत में गए, तब कुरान की आयत है इस खाद इंसान खुद
याद करो जब शैतान एक आदमी बरसीसा से कह रहा था कुफर इख्तियार करो, फलम्मा सफारा जब बरसीसा ने कुफर इख्तियार कर लिया तो शैतान ये कहता हुआ भागा इन्नी बड़ी उन मिलता मेरा तुमसे कोई ताल्लुक नहीं, इन्नी अखाफुल्लाह रब्बल आलमीन, तो मैं तो खुद तो अल्लाह से डरता हूं तुम्हें कैसे बचाऊं। इमाम ने कहा लेकिन सुनो कहानी शुरू कहां से हुई, एक नामहरम औरत तन्हाई की जगह में अपनी इबादत गाह में आने की इजाजत है, इबादत गाह बेडरूम नहीं, इबादत गाह जो बाजार है बहुत ज्यादा कोई सच्ची मसाले पढ़ ले छू छू करके कहेगा ये तो मौलाना हलाल अमल, मगर कैसा हलाल है कि फिर बिना करवाया, फिर उसके बाद फजल करवाया, उसके बाद झूठ बनवाया, इसके बाद कुफर करवाया, और सिर्फ इसलिए कि किसी लम्हे पर ये रुककर अपने गुनाह को मानने को तैयार नहीं, ये रुककर तौबा करने को तैयार नहीं। गुनाह मोमिन ही से होंगे, फरिश्ते नहीं आएंगे गुनाह करने के लिए, लेकिन झूठे एक्सक्यूज बिला वजह अपनी बात कैसे, अपने तो गुनाह को कम से कम इतना मानो जो मैं कर रहा हूं गलत कर रहा हूं, जब ये मानोगे तो आगे इस राकत चांस रहेगा, गलती को गलती ही नहीं मानो। अगर एक आदमी पानी पी रहा हो उसको गुनाह नहीं समझता है तो कभी पानी छोड़ेंगे नहीं, क्योंकि पानी हलाल चीज, वो समझ रहा है कि बेहिजाब में घूम रही है हलाल काम कर रही है, ये मौलवियों का बनाया हुआ मतलब छोटा गुनाह अगर उसी वक्त उसको ना रोका जाए तो इतने बड़े फलद और सैलाब में तब्दील होता है कि पाकिस्तान में भी देख रहे गुनाहों का एक सैलाब आता, पाकिस्तान में तो पानी का सैलाब आया, हमारे और आपके घरों में गुनाहों का सैलाब आया, और माह मुबारक रमजान इसीलिए रुक जाओ समझ जाओ, जैसे ही गुनाह हो जाए आपकी गलती मान लो तौबा करो, फिर देखो अच्छा तुम्हारे बड़े से बड़े गुनाह को किस तरह से माफ करते लाइन हमें पता ही क्या है इसलिए गुनाह हो जा रहे, हमें पता ही नहीं, कुछ आधे गुनाह पता और आधे नहीं पता, मगर मोमिन का तरीका कार कम अज कम इतना होना चाहिए जितना उस श्यामी बूढ़े का था, और बात खत्म अहले बैत अथार के करबला के जिहाद का मुश्किल तरीन मरहला क्रेडिट वो है शाम में दाखिल, सबसे मुश्किल मरहला था उसी शाम के दरवाजे पर, एक बूढ़ा आदमी सफेद दाढ़ी माथे में सीधे का निशान, चेहरे से भी लग रहा है कि यात्री जो है चीटर नहीं है फ्रॉड नहीं है, और वो आगे सज्जाद से बात कहता पूरे काफिले में उसको एक ही मर्द नजर आया, और आगे कहता है क्योंकि आगे ऐलान क्या किया जा रहा है मुसलमानों मुबारक को आज ईद का दिन है, नऊज बिल्लाह आज बागरी इब्ने बागरी मारा गया और अल्लाह ने इस्लाम और अमीर उल मोमिनीन को फजा अता की, वो करीब आके कहता देखा तुमने इस्लाम के खिलाफ बगावत का हशर क्या होगा, कैसी अल्लाह ने तुम्हें दुनिया में सजा दी। फिर मजनू माका सज्जाद ने सबसे पैर कर देखा, इल्म इमामत के अलावा जाहिरी एतबार से भी लग रहा कि आदमी दुश्मनी में ये बात नहीं कह रहा, लाइलमी में ये बात कह रहा। इमाम ने फरमाया एक शख्स ये बता कि क्या तूने कुरान पढ़ा, सड़क के कहता है कुरान पढ़ा, अरे मैं हाजिर या कुरान हूं पूरा कुरान मुझे याद, तो आये तकबीर तूने कभी पढ़ी मुझे याद, आये मवसत मुझे याद, आये विलायत का मुझे याद, आये जलपुरबा का मुझे याद, लेकिन आए शब्द की आयतों का तुझसे ज्यादा जो है तू ये सवाल क्यों कर रहा। चौथे इमाम ने कही इसलिए कि इनमें से हर आयत हमारे खजाने के बारे में ना दे दू, तरफ के बाद तुम कौन हो, कहा मैं रसूल का बेटा हूं इस हुसैन इब्न अली का वारिस हो फर्जंद, अब जो अपना कारोबार कराया यही बूढ़ा सर से अमामा फेंकता है दोनों हाथों से अपना सर पीसता जाता है रोता जाता है, फर्जंद रसूल मैंने बड़ी गलती की मैंने बड़ा गुनाह किया क्या अल्लाह मेरे इस गुनाह को माफ करेगा, कम से कम मोमिन इस मंजिल पे आ जाए कि गलती हो जाती है लाइलमी में गलती को मान, हमारा सज्जाद ने कहा हुआ हम लाइलमी ना तुम्हारा हर गुनाह माफ, तुम हमारे चाहने वालों की फेहरिस्त में लिखे, और ये भी जरा देखी कि मौला सज्जाद किस अंदाज से अपने जलाल को काबू में रख के उसको जवाब दिया, ورنہ شام میں داخلہ کوئی چھوٹا موٹا واقعہ نہیں تھا. ساری زندگی جب سجاد روتا رہا تو کبھی ہم سمجھے اکبر جیسے بھائی پہ رو رہا, کبھی ہم سمجھے قاسم جیسے چچا دار بھائی کا جسے ٹکڑے ٹکڑے ہونے پہ رو رہا, کبھی ہم سمجھے باپ جیسے چچا کے بازو قلم ہونے پہ رو رہا, کبھی ہم سمجھے ششماہے بھائی کے گلے میں تیر بھار کا تیر لگنے پہ رو رہا, کبھی ہم سمجھے بابا کے سوکھے گلے میں خنجر چلنے پہ رو رہا. لیکن خود کہتا ہے ارے وہ مصیبت ہے پھر بھی برداشت ہو جائے. لیکن اشام اشام آج شام کے بازاروں اور درباروں کے امتحان
الا ولا نطلاه الى اعراضهم اجمعين وسيعلم الذين ظلموا اي منقلب ينقلبون. پروردگارا میرے مظلوم آقا سید الساجدین کے مصائب کا واسطہ,
سربراہ خاندان اہل بیت کی قربانیوں کا واسطہ, جو مومنین اور مومنات فزیکلی آج کے مجلس میں یہاں آ کے بیٹھے اور اتنی زحمت اٹھائے, ان کی تمام دعائیں حاجت قبول فرما. پروردگارا ان کی تمام عبادتوں خصوصاً ماہ مبارک رمضان کے روزوں کو قبولیت کی منزل پہ پہنچا. ان کو اور ان کے گھروں کو اور ان کی اولادوں کو دنیا اور آخرت کی ہر مصیبت و پریشانی سے محفوظ فرما. پروردگارا دنیا کے موجودہ کریڈٹ کرنٹ کے ماحول میں صاحبان ایمان خاص طور پہ جو لوگ آج موجود ہیں انہیں روزگار اور روزی کی ہر مصیبت و پریشانی سے محفوظ فرما. ہمارے بیماروں خصوصاً کراچی کے بیمار مومن جمیل ہے صاحب کو شفائے کاملہ عطا فرما. خدا بندہ ہمارے تمام مرحومین خصوصاً برادر محترم اکبر رضوی صاحب کی والدہ ان سب کو علیہ نیم اہل بیت کے اثار کے جواب سے مدد فرما. خدا بندہ ہمارے ملک پاکستان میں اس وقت جو خطرناک ترین فلڈ اور سیلاب آیا ہوا ہے, تمام مسلمانوں کی بلکہ انسانوں کی جان مال عزت اور ابرو کی حفاظت فرما. خدا بندہ عراق کے صاحبان ایمان اور پاکستان کے صاحبان ایمان پر ظلم کرنے والے ظالموں کو جس کو نابود فرما اور اپنی آخری حجت وارث معصومین امام زمانہ کے ظہور میں تعجیل فرما. ربنا تقبل منا انك انت السميع العليم.